الحمد لله، الحمد لله، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له، ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله، صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، الله تبارك وتعالى ہمیں اپنے فضل و کرم سے جو دین عطا فرمایا، وہ زندگی کے ہر شعبے کے لیے ہمیں ہدایات فراہم کرتا ہے اور ہماری زندگی کا کوئی گوشہ ایسا نہیں ہے جس میں اللہ تبارک و تعالیٰ نے اپنے رسول کریم سرور عالم صلی اللہ علیہ وسلم کے ذریعے ہمیں ہدایت نہ فرمائی ہے. اس میں عبادات بھی ہیں، معاملات بھی ہیں، عقائد بھی ہیں، معاشرت بھی ہیں، اخلاق بھی ہیں. یہ پانچ بڑے شعبے ہیں جن سے متعلق دین کی تعلیمات ہمیں عطا فرمائی گئی ہیں. لیکن کچھ ایسا ہو رہا ہے کہ جہاں تک عقائد اور عبادات کا تعلق ہے، ان کو تو کسی نہ کسی درجے میں دین کا ضروری حصہ سمجھ کر ان کے متعلق دین پر عمل کرنے کی کوشش کی جاتی ہے، لیکن جو باقی تین شعبے ہیں، معاملات، معاشرت اور اخلاق، ان تینوں شعبوں کے بارے میں بہت ہی بے احتیاطی، بہت ہی بے پرواہی پائی جاتی ہے. اور بعض اوقات تو ایسا معلوم ہوتا ہے جیسے ان شعبوں کو دین سے خارج ہی کر دیا گیا. تو معاشرت بھی ایک اہم دین کا شعبہ ہے، اور نبی کریم صلی اللہ علیہ وسلم نے اس کے بارے میں بڑی واضح ہدایات اور تعلیمات عطا فرمائی. معاشرت کا مطلب ہوتا ہے کہ لوگوں کا ایک ساتھ زندگی گزارنا، کہ جب ہم دنیا میں رہتے ہیں تو دوسرے انسانوں سے واسطہ بچھاتا ہے. کچھ ایسے ہوتے ہیں جو ہمارے قریب و قریب ہیں، رشتہ دار ہیں، کچھ ایسے ہوتے ہیں جو دوست احباب ہیں، کچھ ایسے ہوتے ہیں جو عام ملنے جلنے والے ہیں، کچھ ایسے ہوتے ہیں جو بالکل اجنبی ہیں. ان سب کے ساتھ آدمی مل کر ہی زندگی گزارتا ہے. تو کس طرح وہ ان لوگوں کے ساتھ زندگی گزارے، کس طرح ان کے ساتھ برتاؤ کرے، اس کے بارے میں بھی دین نے بڑی اہم ہدایات اور تعلیمات عطا فرمائی ہیں، اور ان میں بھی کچھ فرائض اور واجبات ہیں، کچھ سنتیں اور مستحبات ہیں، کچھ حرام کام ہیں، کچھ مکروہ ہیں، کچھ مکروہ تحریمی ہیں، کچھ مکروہ تنزیہی ہیں. یہ سب ایک طویل باب ہے دین کا، और हमारे यहाँ अल्हम्दुलिल्लाह हर रोज असर के बाद हजरत हकीम उल उम्मत मौलाना थानी रहमतुल्लाह अलैह की किताब है आदाबुल मुआशरा, उसकी तालीम होती है कि थोड़ा सा हिस्सा उसको पढ़ के सुनाया जाता है। उसमें हजरत हकीम उल उम्मत सल्लल्लाहु अलैहि वसल्लम ने मुआशरत के लिए सारे अहकाम तफसील के साथ और बड़ी बारीक बीनी के साथ जमा फरमा लिए हैं। अल्लाह तबारक व तआला हम सबको उस पर अमल की तौफीक अता फरमाए। तो इन अहकाम को भी इतनी ही अहमियत और इतने ही अहतमाम के साथ सुनने और समझने की ज़रूरत है जितने हम इबादात के अहकाम को सुनते हैं और समझते हैं। तो इसीलिए एक हदीस मैंने पिछले इतवार को सुनाई थी, वो इसी बाब का एक हिस्सा है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हर मुसलमान से दूसरे मुसलमान पर पांच हुकूक करार दिया। उनमें से एक का बयान पहले भी हुआ था, यानी बीमार की इरादत और तीमारदारी और उससे आकाम आदा। दूसरे का बयान गुज़श्ता इतवार को बकदर ज़रूरत अर्ज़ किया गया था, वह सलाम और सलाम का जवाब है। तो उसकी कुछ तफसील पिछले इतवार को अर्ज की थी। उसमें एक पहलू रह गया था, शायद बयान नहीं हो पाया था, कि सलाम करना और सलाम का जवाब देना। तो सलाम करना तो सुन्नत है और जवाब देना वाजिब है, लेकिन ये वाजिब अगर बहुत बड़ी जमात है और उसमें कोई आदमी है, आदमी आकर सलाम करे, तो एक आदमी भी बैठे हुए मजबूर में से जवाब दे दे तो सबकी तरफ से अदा हो जाता है, वाजिब अलग किफाया है। और हर एक को न सलाम करने की ज़रूरत है, न हर एक को जवाब देने की जरूरत है। यहाँ भी देखो शरीयत ने लोगों को राहत रखाने का कितना एहतमाम फरमाया कि एक तरफ सलाम की अहमियत है और उसका जवाब देने की अहमियत है, लेकिन एक बड़ा मजमा बैठा हुआ है और एक आदमी आता है। अब अगर हरेक के दिन लोगों को तुम भी सलाम करो, तुम भी करो, तुम भी करो, तुम भी करो, या उसने सलाम किया तो हरेक आदमी पर वाजिब है कि तुम भी जवाब दो, तुम भी जवाब दो, तुम भी जवाब दो, तो कितनी मुसल्लत लायक है। तो शरीयत ने एक उसूल बता दिया कि ऐसे में एक आदमी भी जवाब दे दे तो पूरे मजमे की तरफ से जवाब दे। फिर ये भी बता दिया कि अगर लोग बैठे हुए किसी काम में मशगूल हैं, एक आदमी बात कर रहा है, दूसरे लोग उसको सुन रहे हैं, तो फिर आने वाले को सलाम करना ही नहीं चाहिए, बल्कि बगैर सलाम किए हुए बैठ जाना चाहिए ताकि उनकी गुफ्तगू में खलल ना हो। वो जिस तरह चल रही है उसी तरह वो चलती रहे। जैसे हम यहाँ पर बैठे हैं, मैं कुछ गुजारिशात आपकी खिदमत में पेश कर रहा हूँ, आप लोग सुन रहे हैं। अब अगर कोई आए तो उसको सलाम नहीं करना चाहिए, बगैर सलाम को वो बैठ जाए। गैर मुस्लिमों के बारे में भी पता नहीं किसी इतवार को भी तरफ किया था, गैर मुस्लिमों को सलाम करने का वैसे हदीस में मना आया है। लातब्दौ यहूद और नसारा को सलाम, यहूद और नसारा को सलाम की इब्तिदा ना करें। लेकिन साथ ही उलमाए कराम ने दूसरे दलाइल की रोशनी में ये फरमाया कि अगर ये ख्याल हो कि उसको इसकी वजह से इस्लाम की रगबत पैदा हो जाए तो फिर करने में कोई मुलाकात नहीं, और दिल में ये नियत करनी चाहिए कि सलामती के माना यह है कि अल्लाह ताला इसको इस्लाम की तौफीक दे दे और इस्लाम की तौफीक के बाद अल्लाह ताला इसको दुनिया आखिरत में सलामती अता करवाए। वो सलाम करे, जैसे हम यहाँ मुसलमान मुल्कों में रहते हैं तो गैर मुस्लिम बाज़ात हमें सलाम करते हैं, अस्सलाम वालेकुम कहते हैं। तो हदीस में ये तालीम दी गई है कि जवाब में सिर्फ वालेकुम कहते हैं, पूरा मालिक को सलाम न कहो बल्कि वहां और इस बारे में बड़े सब आमो हदीस है हजरत आयशा से दुखर राधा बयान फरमाती हैं कि हुजूर हजरत नबी करीम सरवरत आलम सल्लल्लाहु अलैहि वसल्लम के अहद मुबारक में मदीना मुनव्वरा में बहुत से यहूदी की आबाद थे, यहूदी भी रहते थे और यहूदियों के बारे में ये बात मशहूर और मारूफ है तो वो पता नहीं मुसलमानों से उनको खुदा वास्ते का बैर है। पुराने करीम में भी फरमाया है लगता जिदन ना अच्छा अच्छा और यहूदा और लगीना अच्छा के सारे इंसानों में सबसे ज्यादा मुसलमानों से अदावत रखने वाले तुम पाओगे तो यहूदियों में से हैं और मुस्लिम बुत परस्तों में से हैं। तो यहूदियों में इनको अदावत शुरू से, हालांकि अजीब बात है कि बहुत से मामलात में यहूदी जो हैं उनका मजहब मुसलमानों के मजहब से करीब का है। ईसाई को तीन खुदा मानते हैं ना, अक्सर यहूदी जो है वो खुदा की वहदानियत को फिर जुमला तस्लीम करते हैं। बात थे जो हजरत उजैर इस्लाम को अल्लाह का बेटा कहा करते थे लेकिन खड़े यहूदी और उनके अहकाम भी मिलते जुलते थे, जैसे उनके मुसलमानों के अंदर तहारत के अहकाम हैं बड़े अहम, तो इसी तरह यहूदियों के यहाँ भी तहारत के अहकाम हैं। जिस तरह हमारे यहाँ गोश्त के अहकाम है कि गोश्त हलाल है या हराम है, जो गोश्त हमारे यहाँ हलाल होता है वो उनके यहाँ भी हलाल होता है, जो हमारे यहाँ हराम होता है वो उनके यहाँ भी हराम होता है, तो बहुत से अहकाम में बहुत मुमासलत पाई जाती है। उसके बावजूद कुछ उनके अंदर ये मुसलमानों से दुश्मनी का और अदावत का एक बीज पड़ा हुआ है और वो मुसलमानों के साथ दुश्मनी पर आमादा है। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने मदीना मुनव्वरा तशरीफ लाने के बाद बड़ी उनकी रियायत की, उनके साथ मुआहदात किए, उनको उनके साथ हुस्न सलूक भी किया, उसके बावजूद ये रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ पहुँचाने के ईज़ा देने के दम पर रहते थे और दुश्मनी पर कमर बस्ता रहता था। तो इनका एक तो दुश्मनी होती है ना, एक तो दुश्मनी होती है क्यों शराफत के साथ दुश्मनी होती है, एक कमीनगी के साथ होती है दुश्मनी, के दुश्मनी है और दुश्मनी का इजहार कमीनगी के साथ किया है, तो ये इसी किस्म की दुश्मनी इनको थी। तो इन्होंने क्या हरकत की कर रखी थी कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात के लिए आते या सहाबे किराम से मुलाकात होती तो ये जानते थे कि मुसलमान जो हैं वो एक दूसरे को अस्सलाम वालेकुम कहते हैं, तो इन्होंने उस अस्सलाम के अंदर जरा सी तब्दीली करके ये कहने को बोले अस्सलाम वालेकुम, अस्सलाम वालेकुम लाम लिख में से हल कर दिया इस तरह के सुनने वाले को बता भी देते हैं। अब इससे माना हो जाते हैं बड़े खराब, अस्सलाम वालेकुम तो माना है कि तुम्हारे ऊपर हलाकत हो, यानी लाम अगर लगा दो अस्सलाम वालेकुम तब तो माना है कि तुम्हारे ऊपर सलामती हो, और लाम बीच में से हल कर दो अस्सलाम वालेकुम कहो तो उसको माना होता है तुम्हारे ऊपर हलाकत हो, तुम तबाह हो बर्बाद हो हलाक हो, बिल्कुल उल्टे हो जाते हो। इसलिए बड़ा एहतियात भी करनी चाहिए, बाद लोग जो है जल्दी में बेध्यानी में पूरा कलमा अदा नहीं करते, अस्सलाम वालेकुम इस तरह लाम अदा नहीं होता तो यहूदियों वाली सुन्नत हो जाती है। तो इन्होंने ये तरीका तैयार करा अस्सलाम वालेकुम। अब सुनने वाला को बहुत गौर से सुने कान लगाते तो पता चले तो भाई लाम नहीं बोला इन्होंने, लेकिन आम आदमी समझे कि शायद इन्होंने वही कलमा कहा है जो आमतौर से कहा जाता है। तो एक मरतबा हुजूर हज़रत सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए और हज़रत आयशा भी तशरीफ़ फरमा थी, ख्याल पर्दे पर्दे के पीछे होंगे, तो इन्होंने एक योगी ने आकर कहा अस्सलाम वालेकुम। हजरत आयशा रज़ियल्लाहु अन्हा बड़ी अल्लाह ताला ने जहानत उनको अता फरमाई थी, वो पहचान गई समझ गई कि ये शरारत कर रहे हैं और अस्सलाम वालेकुम के बजाय अस्सलाम वालेकुम। तो हजरत आयशा ने वहां का जवाब दिया कि अलैकुम अस्सलाम व अज़्ज़ाम व लाना, कि तुम्हारे ऊपर हो हलाकत और तुम्हारे ऊपर हो मजम्मत और तुम्हारे ऊपर हो लाना। ये तीन कलमे एक के जवाब में कहती है अलैकुम अस्सलाम व अज़्ज़ाम व लाना। तो नबिया करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत आयशा को रोका और कहा कि क्यों यार ऐसे कलमात कहे तुम। हजरत आयशा ने क्या कह रहे कि आपने सुना नहीं उन्होंने क्या कहा था, ये बड़े बेगैरत लोग हैं इन्होंने अस्सलाम अलैकुम कहा था जो बद्दुआ दी थी, तो इसलिए मैंने इनका जवाब दिया। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तुमने मुझे सुना मैंने क्या कहा है, जब उन्होंने अस्सलाम अलैकुम कहा तो मैंने कहा अलैकुम व अलैकुम, बस कि भाई जो कुछ है वो तुम्हारे ऊपर हो, जो तुम्हारी जिसकी दुआ तुम मांग रहे हो वो तुम्हारे ऊपर हो, बस इतना कहते। और फिर फरमाया कि अल्लाह ताला फाश और तफाहुस को पसंद नहीं करता, यानी बद जबानी को पसंद नहीं करता। अल्लाह ऐसा को मना किया और कहा कि ये अल्फाज तुम मत कहो, क्योंकि अल्लाह तबारक व तआला इस बात को पसंद नहीं करते कि आदमी बद जबानी करे और किसी के साथ बद कलामी से पेश आए। तो अल्लाह तबारक व तआला ने एक आसान तरीका हमको बता दिया तो आ गई ये कह दो। तो अल्लाह साहब ने यही फरमाया कि इनकी दुआ हमारे हक में कबूल नहीं होती, हमारी दुआ इनके हक में कबूल होती। तो इन अल्फाज को सख्त अल्फाज इस्तेमाल करने से मना हुआ। और यहां से यह तालीम दे दी कि चाहे तुम्हारा मुकाबला मुसलमान से हो या गैर मुस्लिम से हो, काफिर से हो, दुश्मन से हो, जो तुम्हारे साथ कमीनगी वाली दुश्मनी कर रहा है उसके साथ हो, तब भी अपनी जबान खराब करने की क्या जरूरत है, अपनी जबान खराब मत करो, बुरे अल्फाज जबान से न निकालो। यह है तालीम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अंबिया इकराम अलैहिस्सलाम का तरीका, कि कोई दूसरा गाली भी देता है तो गाली का जवाब गाली से नहीं देते। मेरे वालिद माजद हजरत मौलाना मुफ्ती अहमद शफी साहब का खुलासा अच्छा तौर फरमाया करते थे कि देखो अंबिया इकराम को क्या कुछ नहीं कहा गया। हजरत हूद अलैहिस्सलाम को कहा गया कि इन्ना लनराका फी फसाहत व इन्ना लनज़ुन्नुका मिनल काज़िबीन, हम तो तुम्हें बेवकूफ समझते हैं झूठा समझते हैं। अब अगर कोई और आदमी हो जो मुक्तदा हो उससे कोई शब्द ये कहे कि तुम बेवकूफ हो झूठे हो तो आज जज्बात का तकाजा ये होगा कि भाई तू झूठा है तेरा बाप झूठा तेरा दादा झूठा हो। लेकिन पैगंबर का जवाब यह है कि या कौमी लई सभी सफाहत बोला तुमने रसूल ऐ मेरे कौम मैं बेवकूफ नहीं हूँ लेकिन मुझे रब्बुल आलमीन ने पैगंबर बनाकर कर भेजा है इस वास्ते तुम पानी पानी दे रहा हूँ। तो कोई गाली का जवाब गाली से नहीं दिया। यहां भी उस यहूदी की बदकीनती के बावजूद सरकार आलम सल्लल्लाहु अलैहि वसल्लम बुरे अल्फाज जबान से निकालने से मना फरमाया और ये फरमाया कि अल्लाह ताला फहस और तफाहुस को पसंद नहीं करता, यानी बुरे अल्फाज जबान से निकालने को पसंद नहीं करता। और एक और हदीस में ताजा सिद्दीक रजी अल्लाह तआला से आपने फरमाया था कि मा कान रिस्कु फी शय इल्ला जानहु व मा नुहा अन शय इल्ला जानहु, कि नरमी جس چیز میں بھی داخل ہوگی اس کو زینت بخشے ہوں گے، اور جس چیز سے بھی نرمی نکال لی جائے گی اس میں عیب پیدا کر دیا جائے گا۔ تو نرمی کے ساتھ کیسا ہو، الفاظ جو ہیں وہ سخت استعمال نہ کرو، یہ بہت بڑی تعلیم ہے جو نبی کریم صلی اللہ علیہ وسلم نے عطا فرمائی ہے۔ جذبات میں آ کر اپنے مخالف کو، اپنے دشمن کو برے الفاظ سے خطاب کرنا، یہ نبی کریم صلی اللہ علیہ وسلم کی سنت رہی ہے۔ افسوس ہے کہ ہم لوگ اپنے بعض اوقات دینی جذبہ سمجھ کر، کہ ہمارے دینی غیرت کا تقاضا یہ ہے، دینی حمیت کا تقاضا یہ ہے، ہم بعض اوقات ایسے الفاظ استعمال کر لیتے ہیں کہ جو ایک مسلمان کو استعمال کرنے نہیں چاہیے۔ تو یہاں تعلیم ہوگی نبی کہ اگر کوئی مسلم کرتا ہے سلام، تو سلام کے جواب میں وعلیکم بہت، اگر اچھے الفاظ سے کر رہا ہے تو اچھے، اس کا بھی جواب یہی ہے، اور اگر بگاڑ کر کہہ رہا ہے تو اس کا جواب یہی ہے وعلیکم تمہارے، یعنی وعلیکم ما تستحق، جس کے تم مستحق ہو وہ چیز تمہیں اللہ تعالیٰ کا فرما رہا ہے۔ تو یہ تعلیم دی ہے نبی کریم صلی اللہ علیہ وسلم نے سلام سے متعلق، اور یہ بھی میں نے پچھلے دنوں میں عرض کیا تھا کہ یہ بھی اس وقت ہے جب سے دوسرے کو سلام سے کوئی تکلیف پہنچنے کا اندیشہ نہ ہو۔ اگر تکلیف پہنچنے کا اندیشہ ہو، کوئی آدمی مشغول ہے، اس کو مشغولیت میں خلل ڈالنے کے خلل پڑتا ہے، تو پھر سلام کرنا مسنون بھی نہیں ہے۔ یہاں جملہ کی جو بات بھی اب سوچو کہ سلام کے ساتھ مصافحہ، یہ بھی سننا ہے نبی کریم صلی اللہ علیہ وسلم، اور مصافحہ کے بارے میں بھی حدیث میں فضیلت ہے کہ دو مسلمان جب آپس میں مصافحہ کرتے ہیں تو حدیث میں آتا ہے کہ وہ اللہ تعالیٰ ان دونوں کی مغفرت کرتا ہے۔ یہ بڑی فضیلت حدیث میں واضح ہوئی ہے مصافحہ کرنے کی، لیکن یہ بھی کسی شرط کے ساتھ مصروف ہے کہ مصافحہ کرنے سے کسی دوسرے کو اذیت نہ ہو، تکلیف نہ ہو، تو ہے مصروف، اور اگر تکلیف پہنچ گئی تو مصروف تو کہاں ہوتا، الٹا گناہ ہونے پر۔ یہ بھی ایک اصول ہے شریعت کا کہ ایذائے مسلم، کسی مسلمان کو تکلیف پہنچانا، یہ ہے گناہ کبیرہ۔ اگر کسی سنت یا مستحب عمل کے نتیجے میں کسی مسلمان کو تکلیف پہنچتی ہو، ایذا ہوتی ہو، تو اس صورت میں اس مستحب کو ترک کرنا واجب ہے، کیونکہ یہ ظاہر مسلم گناہ کبیرہ ہے، اور نبی کریم صلی اللہ علیہ وسلم نے اصول بیان فرما دیا جو معاشرت کا اعلیٰ ترین اصول ہے کہ المسلم من سلم المسلمون من لسانه ویده، مسلمان وہ ہے جس کی زبان سے اور ہاتھ سے دوسرے مسلمان محفوظ رہے۔ تو اگر تکلیف پہنچ رہی ہے تو پھر مصافحہ نہیں کرنا چاہیے، بلکہ بعض حالتوں میں واجب ہے کہ نہ کریں، کرنا گناہ ہے۔ اس معاملے میں بھی ہمارے معاشرے کے اندر بہت ہی زبردست بے احتیاطی پائی جاتی ہے، یہ تو سن لیا تو مصافحہ ہوتا ہے اور برکت کی چیز ہے اور گناہ معاف ہوتے ہیں، لیکن کس طرح کرنا چاہیے، کب کرنا چاہیے، کب نہیں کرنا چاہیے، اس سے بالکل بے پرواہ ہو کر اٹھا بات۔ اور اس سے زیادہ بری بات یہ ہے کہ بعض لوگ سلام تو کرتے ہیں، نہ سلام نہ سلام کا جواب، بس ہاتھ پھیلانی اور انشاءاللہ کرانی۔ تو بھائی سلام تو کریں، سنت ہے، مصافحہ تو بات کی بات ہے، لیکن لوگ اس کا لحاظ، پھر سوچ مصافحہ کرنے میں بعض اوقات اتنی دھکا پیٹ اور ایک دوسرے کو تکلیف پہنچانا کہ جس کے نتیجے میں بہت سارے گناہ لگنے ہو جاتے ہیں، اور اگر کہیں کوئی آدمی واز کہہ رہا ہے، تقریر کر رہا ہے، اور واجب کے بعد مخافہ تو بالکل لازمی ہے, واجب فرض ہے. ہم ہر آدمی کے دل میں پڑ رہے تو وہ واجب کہنے والے سے بعد میں مخافہ ضرور کرے, اور اس کے نتیجے میں چاہے دھکا میل کرنی پڑے, چاہے دوسرے کو دھکا دینا پڑے, چاہے کسی سے کوئی زخمی ہو کرنا پڑے, لیکن یہ کام ضرور. مجھے یاد ہے ایک مرتبہ ایک جگہ میں گیا تھا تو وہاں اپنے ہی مدرسے کا ماحول تھا, ایک مدرسہ تھا, تو وہاں جا کر میرا بیان ہوا. بیان کے بعد جو خلقت ہوتی مسافر کے لیے, تو یہ عالم ہوا کہ وہاں مسجد کا ایک مسجد کا حال تھا, اس کے اندر بیان ہو رہا تھا. تو داخل ہونے کے باہر جو برآمدے تھے دروازے تھے تو وہ دو ہی تھے اور باقی کھڑکیاں تھیں. اب دو مزاروازوں سے محدود آدمی داخل ہو سکتے تھے. اب وہ مسافہ کرنا تو کرتے ہیں تو وہ دونوں دروازوں سے مسجد سے داخل ہو سکتے تھے, وہ داخل ہو گئے, باقی لوگ داخل نہیں ہو پا رہے. تو انہوں نے مسجد کی کھڑکیوں کے شیشے توڑ دیے, مسجد کی کھڑکی کے شیشے توڑ کے اندر داخل ہوئے اور ایک دوسرے کو رونگتے ہوئے اور آ کر اٹھا رہے. اب آپ اندازہ لگاؤ کہ مسافر کی خاطر ایک بے شک مستحب کام ہے, لیکن اس کے خاطر تم نے مسجد کی حرمت کو پامال کیا, تم نے مسجد کی ملکیت کو خراب کیا, تم نے ایک دوسرے کے کو رونگا اور آگے جا کر ان کا مطلب نہ کر. یہ بدفہمی, بدعقلی اور دین کی سمجھ نہ ہونا, یہ ہمارے معاشرے کے اندر عام ہو. پھر مسافہ بھی اس طرح کہ ایک دوسرے کے اوپر ہاتھ ڈال کے آگے آدمی کھڑا ہوا ہے, اس کے بیچ اوپر سے ہاتھ ڈال کے وہ بیچارا دب رہا ہے, وہ گزرا ہے, اس کی پرواہ نہیں ہے, مسافہ کر سکتے. اور بسا اوقات ایسا بھی ہوتا ہے کہ جا رہے ہیں اور وہ سامنے تو مسافہ کر ہی رہے ہیں لوگ, وہ پیچھے سے لوگ ٹھوکا لگا کر پیچھے سے ٹھوکا لگا رہے ہیں کہ کہاں ادھر کہاں جا رہے ہو, میری طرف متوجہ ہو اور مجھ سے مسافہ کرا. تو یہ سب جو ہے یہ اس لیے کہ دین کی سمجھ نہیں, دین کی فہم نہیں, یہ پتا نہیں کہ کس وقت کس کام کا کیا موقع ہو, اس کے اوپر اس کی وجہ سے یہ سب خرابیاں لازم آتی ہیں, اور وجہ اس کے کہ مسافر کا ثواب ملتا الٹا گنا ہو جاتا. تو ان سب باتوں سے بچنا چاہیے, اللہ تعالیٰ ہم سب کو بچنے کی توفیق عطا فرمائے. پھر اس حدیث میں تیسرا حق جو بیان فرمایا وہ ہے تسمیت العاطس, یعنی اگر کسی کو چھینک آ جائے تو اس کے جواب میں اس کو یرحمو اللہ کہنا, یہ ہے تسمیت العاطس. یہ بھی نبی کریم صلی اللہ علیہ وسلم نے مسلمان کا حق قرار دیا ہے, جس کو چھینک آئے اس کو تو کہنا چاہیے الحمدللہ, اور جو سنے اس کو کہنا چاہیے یرحمو اللہ. حدیث میں نبی کریم صلی اللہ علیہ وسلم کا جو معمول وارد ہوا ہے وہ یہ کہ جب کبھی آپ کو چھینک آتی تو آپ اپنی آواز کو حتی الامکان سخت رکھنے کی کوشش کریں. چھینک آدمی کی غیر اختیاری چیز ہے, غیر اختیاری طور پر آتی ہے, لیکن یہ فرمایا گیا ہے کہ جب آئے تو حتی الامکان اس کو سخت آواز میں, ہلکی آواز میں, جتنا ہو سکے اس کو پر. نبی کریم صلی اللہ علیہ وسلم جب چھینک آتی تو اپنی آواز کو پست رکھتے تھے اور اپنے دہنے مبارک پر ہاتھ رکھتے تھے چھینک چلو. تو دو تعلیم, ایک ایک آواز پست ہو, بعض اوقات لوگ خیال نہیں کرتے اور چھینک آتی ہے تو اس طرح چھینکتے ہیں کہ جیسے ہنگامہ ہو گیا, کوئی पूरा जो आता है गूंज का, तो उससे लोग जो है परेशान रहते हैं, लोगों को के लिए जो है तकलीफ का सबब बनता है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इसकी तालीम दी कि जब छींक आए तो हर इंसान अपनी आवाज को पस्त रखो और दूसरे अपने मुंह पर हाथ रख लो ताकि उसकी से जो छींकें वगैरह निकलती हैं वो किसी दूसरे के ऊपर गिर कर उसके लिए तकलीफ का बारिश हो जाए। ये तो छींक दबाए का। और अल्हम्दुलिल्लाह अल्लाह ताला का शुक्र क्यों, इसलिए कि हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि यह छींक जो है ये भी अल्लाह ताला की रहमत का एक मुजाहरा है। जिसको छींक आती है तो छींक आना ये अल्लाह ताला मिन रहमान अल्लाह सुब्हानहू व तआला की तरफ से रहमत का मुजाहरा है। तो उस रहमत पर अल्लाह सुब्हानहू व तआला का शुक्र अदा करो अल्हम्दुलिल्लाह। और सुनने वाले को तालीम दी कि तुम उसको यरहमु अल्लाह कहो। अगर उसने अल्हम्दुलिल्लाह कहा तो जवाब में मुसलमानों में से किसी एक का यरहमु अल्लाह कहना वाजिब है। ये महज मुस्तहब की बात नहीं है, वाजिब है, वाजिब अलल किफाला। लेकिन अगर एक मजलिस में बैठे हैं जैसे सलाम के बारे में किया था ऐसे छींक में भी है कि अगर कोई एक आदमी भी कह दे यरहमु अल्लाह को सबकी तरफ से वाजिब अदा हो जाता है। लेकिन अगर एक भी ना कहे तो सब गुनाहगार हो जाता है क्योंकि वाजिब किफाया है, सब गुनाहगार। ये जो हक है मुसलमान का ये भी हमारे माशरे में कम होता जा रहा है। मैंने देखा मसाला अरब मुल्कों में लोगों को देखा कि वो इसका बड़ा एहतमाम था कि अगर किसी को छींक आए तो लाजमन यरहमु अल्लाह जरूर कहें। हमारे माशरे में इसका रवाज बहुत कम होता जा रहा है। तो यरहमु अल्लाह कहना वाजिब है अलल किफाया, यानी अगर एक ने भी कह दिया मजलिस में से तो सबकी तरफ से वाजिब अदा हो गया और अगर एक ने भी ना कहा तो सब गुनाह अदा। इसलिए इसका भी एहतमाम करना चाहिए। और ये सुनना चली आती है सवाल होता है कि पिछले अंबिया इकराम अलैहिस्सलाम जो सुनने चल जाती और उसके ऐसा अब्दी ईसाइयों के अंदर भी ईसाइयों के अंदर जब किसी को छींक आती है तो वो कहते हैं ब्लेस तुम्हारे ऊपर रहमत। ये उस जमाने की शायद ईसाई सलाम के जमाने से चली आती हो। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसका भी बड़ा तमाम फरमाया और यरहमु अल्लाह है। अलबत्ता अगर किसी मुसलमान काफिर को गैर मुस्लिम को आए तो उसके लिए तालीम दी गई बहुत यहदी को मंगवा बजाय यरहमु अल्लाह से यहदी को मंगवा अल्लाह ताला तुम्हें हिदायत कर सकता है। ये एक अदब है। और ये भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया कि बाज़ औक़ात तो छींक आ जाती है कुताखन उसमें तो यरहमु अल्लाह कहना ही चाहिए। बाज़ बेचारे किसी को जुकाम मलेरिया की तकलीफ होती है तो इतनी ज़्यादा चीज़ें आती हैं कि हर एक मौके पर कहना मुश्किल। तो उसकी तालीम भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अमल में मौजूद है कि एक मरतबा एक सहाबी को छींक आई तो आपने उसको यरहमु अल्लाह फरमाया, फिर आई तो फिर दोबारा फरमाया, तीसरी बार आई तो फिर फरमाया, फिर जब चौथी बार आई तो फरमाया रजुल मज़कूर के भाई इस आदमी को तो जुकाम मिल रहा है। तो इसलिए इस हदीस की रोशनी में उलमाए इकराम ने फरमाया कि अगर किसी को इस तरह की कोई बीमारी हो जुकाम नजले की वजह से बार बार छींकें आ रही है तो फिर तीन मरतबा से ज़्यादा कहना ज़रूरी नहीं। लेकिन अगर कहता रहे हर मरतबा तो अभी कोई नहीं अच्छा ही है क्योंकि अरहमुकल्लाह है दुआ है اور دعا عبادت ہے, تو اس نیت سے اگر آدمی کوئی کرتا ہی رہے تو کوئی حرج نہیں, لیکن واجب ادا نہیں, واجب نہیں اس کے بعد دو تین مرتبہ کہہ کر اس کے بعد نہ کہیں تو کوئی حرج نہیں, لیکن اس سے پہلے کہنا اس کا اہتمام کرنا چاہیے. اللہ تبارک و تعالیٰ اپنے رحمت سے ہم سب کو توفیق عطا فرمائے. میں نے اپنے والد ماجد صلی اللہ تعالیٰ سے لوگوں سے سنا کہ ایک مرتبہ خلیفہ منصور تھا شاید, نہیں خلیفہ ہارون تھا شاید, وہ اپنی بیوی کے ساتھ میں بیٹھا ہوا تھا اپنے قلعے کے اندر, تو ایک دم سے زور کی شور ہوا, تو اس نے کسی آدمی کو بھیجا تو دیکھو کوئی کیا مسئلہ ہے, کوئی دشمن چلایا کیا ہو گیا. تو جب آدمی وہاں سے تحقیق کر کے واپس آیا تو اس نے آ کر بتایا تو نہیں کچھ بھی نہیں ہوا, اصل میں حضرت عبداللہ بن مبارک رحمۃ اللہ علیہ جو بہت بڑے درجے کے اولیاء اللہ میں سے ہیں اور فقہاء و محدثین میں سے ہیں, وہ آئے ہیں شہر میں, لوگ ان کے استقبال کے لیے گئے تھے, تو جب استقبالی کے لیے ان کو چھینک آئی تھی تو سارے مجمع نے مل کر یرحمک اللہ کہا, اس کی اتنی آواز ہوئی, سب نے جواب میں یرحمک اللہ کہا, اس کی اتنی آواز ہوئی. تو یہ ایک مسلم معاشرے کا ایک قرۂ امتیاز ہے کہ وہ ایسے مواقع پر رحمت کی دعا کرنے کی بھائی چلے. یہ تیسرا حق تھا جو اس حدیث میں بیان فرمایا گیا. چوتھا حق جس کا ذکر اس حدیث میں فرمایا گیا ہے وہ اجابت اجابت الدعوت, کہ کوئی مسلمان محبت سے کسی کو دعوت دے تو اس کو قبول کر لینا چاہیے, جب تک کہ کوئی عذر نہ تو اس کو قبول کر لینا. حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر مجھے کوئی کسی معمولی سی چیز دو کر کے دعوت دے تو میں اس کو قبول کر لوں گا, اور نبی کریم صلی اللہ علیہ وسلم کی عام سنت یہ تھی کہ اگر کوئی معمولی سا آدمی بھی بظاہر دیکھنے میں جو معمولی وقت نظر آتا ہو وہ بھی اگر کبھی آپ کو دعوت دیتا کہ میرے گھر پر تشریف لے کے رہے کھانے کے لیے تو سرکار والے کو اصل تشریف لے جاتے, اس کی دلداری دکھاتے. یہ بھی نبی کریم صلی اللہ علیہ وسلم کی سنت ہے, اجابت الدعوت کسی مسلمان کی دلداری کے لیے. البتہ یہاں تک بھی وہی بات ہے کہ اجابت الدعوت تو بے شک مسنون نبی کریم صلی اللہ علیہ وسلم کے ارشاد کے مطابق مسلمان کا حق ہے, لیکن دعوت دینے والے کو بھی یہ چاہیے کہ وہ یہ دیکھے کہ دعوت دینے سے میرے محبوب کو تکلیف ہوگی یا راحت ملے گی. اصل مقصود کیا ہے؟ راحت پہنچانا, جس سے محبت ہو محبت کا تقاضا یہ ہے کہ اس کو راحت پہنچائی جائے, نہیں ہے کہ کچھ اپنے دل میں آ گیا تو بھائی کسی طرح بھی ہوگا میں اس کو لے کے جاؤں گا. حضرت حکیم الامت مولانا صاحب صلی اللہ تعالیٰ کے لوگ کو ایک مرتبہ ایک دیہاتی آیا, اس نے کہا حضرت میرا دل کہتا ہے کہ آپ میرے گھر چلے گھر چل کے کھانا کھانا. حضرت نے پوچھا بھائی کہاں ہے گھر تیرا؟ چلیے بس کیوں دیکھے, یعنی نہیں قریب ہے کہ چل پڑے. وہ سارا بہت چھوٹی سی بچی تھی, وہ تھوڑی دیر میں بچے ختم ہو گئے, جب بچے ختم ہوئی تو اور آگے لے کے جانا ہے. ہم نے کہا بھائی کہاں ہے؟ ابھی یوں لکھے یعنی سامنے نظر آ رہا ہے بہت دور. حضرت پہ چلتے رہے سوچے, پھر ہم وہ جنگل میں چل رہا, حضرت نے پوچھا بھائی ہے کہاں؟ چلیے وہ دکھے. تو ہم نے کہا ارے دکھے تو آسمان بھی. نظر تو آسمان بھی آ رہا ہے لیکن وہ جگہ ہے کہاں. تو اب اس طرح آدمی کوئی دعوت لے کے لے جائے तुम चाहे तो महाब्रत है, महाब्रत का तकाजा है, लेकिन महाब्रत ऐसी जिससे तकलीफ पहुंचे, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इरशाद का मतलब नहीं है। ऐसी कि जिससे उसको तकलीफ ना हो और उसको राहत हो। इस बात से हमारे रसूल अल्लाह फरमाया करते थे कि दावत की तीन किस्में हैं, एक बहुत आला दर्जे की, एक दरमियाने दर्जे की और एक मामूली दर्जे की। मामूली दर्जे के लिए है जिससे मोहब्बत है उसको अपने घर बुला के खिलाए, और दरमियाना दर्जे की यह है कि उसके घर खाना पहुंचा दे, और सबसे आला दर्जे की यह है कि किसी को जितने दावत के पैसे होते हैं वो दे दे कि जो अपने जिस तरह चाहे इस्तेमाल करें। हमारे हजरत वाला हजरत वाली साहब सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में बहुत हजरत को बात मोहब्बत करने वाले थे। हजरत हमारे वाली साहब को बहुत ही करीबी दोस्त अरमान और इदरीस साहब सांझला भी है। एक मरतबा वो तशरीफ लाए यहाँ दारुगुम में, उस वक्त दारुगुम शहर से बड़ा फासला था, अब तो शहर भी कोई करीब आ गया। तो वो शहर से लाहौर से तशरीफ लाए थे, तो शहर में कहीं मुकीम थे और फिर मिलने के लिए यहाँ तशरीफ लाए। जब चलने लगे तो वाली साहब ने फरमाया कि भाई मौलवी इदरीस साहब, मेरा दिल तो ये चाहता था कि आपको किसी वक्त थाने पर यहाँ रजू करूँ, लेकिन मुझे पता है कि आप शहर में रहते हैं और इस वक्त आप मुझे आ गए, मुझे नहीं किस तरह, अब आपको मैं दोबारा रहमत दूँ शहर से और यहाँ लाकर खाना खिलाऊँ आपको, तो इससे आपके ऊपर मशक्कत बहुत होगी। इस वक्त को बेतकल्लुक मामला है ये, मैं उस जमाने में 50 रुपये हुआ करते थे, 50 रुपये की बड़ी कीमत होती थी, वो 500 रुपये से भी ज़्यादा थी। तो वो ये 50 रुपये हैं ये मेरी तरफ से हदिया है, आप इसकी तरफ को कबूल फरमाएं। हजमान मेरी साहब ने वो 50 रुपये उठाकर मैं सर पर रखे और फरमाया कि वैसे बहुत मेरे लिए तो यही बहुत बड़ी नमत है, और इजाज़त दावत भी हो गई और दावत में मजदूर को कोई तकलीफ भी नहीं पड़ी। अभी हमारे एक साथी हैं, अल्लाह मैं आपसे जिक्र भी कर दूँ तो अच्छी बात है, हमारे साथी दौर अजीज में जिसने पहली पोजिशन हासिल की है, वो दावत करना चाहता था कि जी उस्तादों की दावत करें, और मुझसे उसने कहा भी अपने ख्वाहिश कर रहे हैं, तो दिल भी चाहता था कि उसकी दावत कबूल करें क्योंकि उसकी बेचारे की खुशी थी, लेकिन उसने महसूस किया कि दावत कबूल करने में उसको कुछ अपने अपने मामूलात में कुछ खलल डालना पड़ेगा जिससे इसको शायद तकलीफ हो, तो खुद ही समझ माशाल्लाह जिसको मैं जारी किया। तो उसने जो एक दिन आकर खुद कहा कि ताजी आपको अगर मैं बुलाऊंगा तो आपको आपको मुझे अंदाज़ा यह है कि आपको तकलीफ होगी अगर चाहे आप कबूल कर लेंगे, लेकिन तो मैं ये उसके बजाय जो मैं उसकी चाय पर जितने पैसे खर्च करता वो मैं आपको मैं को हद, वो मुझे इसकी इतनी कदर हुई कि मैंने उसके हक में दिल से दुआएं निकली, और ये थे उसने कितनी समझदारी से और कितनी मामला फहमी के साथ मोहब्बत कहा गया। तो देखना ये चाहिए कि जिससे मोहब्बत की जा रही है उसको राहत किस चीज में, नहीं ये कि अपना शौक पूरा किया जाए, तो मेरा शौक है ये काम करो चाहे उसको तकलीफ पहुंचे। तो हमारे हजरत हाजी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम का खुलासा यह है कि राहत रसानी की फिक्र करो, अपने महबूब को राहत पहुंचाने की कोशिश करो, अपने शौक पूरा करने के बजाय उसको राहत पहुंचाने की कोशिश करो, इसमें ज्यादा अजर सवाब है और इसमें ज्यादा अल्लाह तबारक व तआला की तरफ से रहमत है। सारी हजरत की तालीमात का खुलासा यह है, और फरमाते हैं ये भी तसव्वुफ का एक लाजमी हिस्सा है। और आखिरी वही हम है, जब वक्त खत्म हो रहा है, आखिरी रिहा बयान फरमाए मैं सुबह जनाए कि जनाजे के पीछे चलना, یہ بھی بڑی فضیلت ہے. نماز جنازہ میں شرکت تو ہوتی ہے لیکن اس میں نیت یہ رکھو کہ رکھی جائے کہ حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جنازے کی جس نے ایک نماز پڑھی اس کو ایک قرات اجر ملے گا, جو اس کے پیچھے چلا اس کو دو قرات اجر ملے گا. اور قرات کیسے؟ ایک قرات بہت پہاڑ کے برابر ہے. حضرت عبداللہ بن عمر رضی اللہ عنہ کو کسی نے یہ حدیث سنائی تو انہوں نے فرمایا کہ آج مجھے بات معلوم ہوئی, ہائے افسوس کہ ہم نے کتنے قرات گائے تھے. یعنی اگر ہمیں پہلے حدیث معلوم ہوتی تو ہم نماز جنازہ میں شریک ہونے اور اس کے جنازوں کے پیچھے چلنے کا اہتمام ہے. تو یہ حقوق ہے بھائی مسلمان کے جو نبی کریم صلی اللہ علیہ وسلم نے اس حدیث کو بیان فرمائے ہیں. اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے اپنے رحمت سے ہم سب کو ان کو اپنے رضا کے مطابق انجام دینے کی توفیق عطا فرمائے. کسی نے پوچھا ہے کہ مشہور یہ ہے کہ ٹھیک روایت محمد اللہ کے جواب میں یہدیکم اللہ کہ یہ بھی صحیح ہے, یہ بھی روایت, یہ بھی مستحب ہے. سیکھنے والے کو جواب دینا الحمدللہ خود نمبر باقو ہے, یہ سیکھ پر واجب تو ہوتا ہے الحمدللہ کہنے میں. اگر الحمدللہ نہیں کہا کہنے والے نے تو پھر واجب نہیں, لیکن پھر بھی کہہ دیا جائے تو اچھی بات ہے. صلی اللہ علیہ وسلم اللهم صل على سيدنا محمد. يا الله يا كل كان في رحمة الله تمام جناح تبارك يا الله على ما لك يا في شافع يا الله من سيدنا 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 بتوفيق الله يا الله ترى في الشرك فتنة يا الله صلى الله عليه يا الله تبع سنة بتوفيق الله وراسك كفر يا الله ترى في ناس يكون في منكرات يا الله يا الله يا الله المتلقين الله خلق بارك الله یا اللہ تمام حاضرین حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا کرنا, ہر طرح کے شک سے جتنے سے حفاظت کرنا. یا اللہ تمام مشکلات کو آسان کرنا, تمام مسائل کو آسانی کے ساتھ حل کرنا. اللهم انا نسألك من خير ما سألت من عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم, ونعوذ بك من شر السعادة من عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين, امين برحمتك.